साधकहरूका लागि सङ्गीत आराधना हो। साधकहरूले उक्लेका उकाली, ओर्लेका ओह्राली, घाम पानी, रात प्रभात अनि तिता मिठा भोगाईहरूसँगै साधकहरूका जीवनलाई नजिकबाट नियाल्दा भेटिएको जीवनको सङ्गालो कार्यक्रम सङ्गीत साधनामा यहाँहरूलाई हार्दिक स्वागत छ। प्रविधि संयोजनमा रहनुहुने सुलोचना वज्राचार्यसँगै दुर्गा अधिकारीको सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक हप्ता यसै समयमा प्रस्तुत हुँदै आइरहेको सङ्गीत साधना कार्यक्रम यहाँहरूले मिडमेपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98, 100 र 103 मेगाहर्जका साथै www.radionepal.gov.np का साथै रेडियो नेपालको मोबाइल एप मार्फत संसारभर हामीलाई सुन्न सक्नुहुनेछ। सङ्गीत साधना कार्यक्रममा यहाँहरूले पुराना, कालजयी, सफल र चर्चित सङ्गीतका साधकहरूका प्रेरक जीवन अनुभवसँगै उहाँहरूकै स्वर, सङ्गीत अनि रचनामा रहेका गीत सङ्गीत सुन्दै आइरहनु भएको छ। गत हप्ताको कार्यक्रममा हामीले यसै कार्यक्रमको प्रथम भाग स्वरूप प्रतिष्ठित गायिका मथुरा प्रधान श्रेष्ठका जीवनका केही अंशलाई केलायौं भने आजको कार्यक्रममा पनि हामी प्रतिष्ठित गायिका मथुरा प्रधान श्रेष्ठका जीवनका बाँकी कुराहरू यहाँहरूलाई सुनाउनेछौ। साथमा मथुरा प्रधान श्रेष्ठकै स्वरमा रहेका गीत सङ्गीतहरू पनि यहाँहरू समक्ष प्रस्तुत गर्दै जानेछौ। तर त्यो कुराकानी, त्यो प्रसङ्ग यहाँहरूलाई सुनाउनु अगाडि एकैछिन कृष्ण हरि बरालको रचना, रत्नबहादुर खड्गीको सङ्गीत अनि मथुरा प्रधान श्रेष्ठको स्वरमा रहेको यो गीत यहाँहरूलाई सुनाउँछौ। त्यसपछि कुराकानीको त्यो बाँकी अंश यहाँहरू समक्ष प्रस्तुत गर्नेछौ।
पहिले पनि गाएको हो मैले, तर जब म विदेशबाट फर्केर आएपछि अनि मैले रेगुलर भजन गाएँ। एक दुईवटा चाहिँ त्यो भजन चन्द्रकला दिदीको शब्दमा मैले गाएँ, अर्को बाहिर रेकर्डिङहरू गरेँ भूपेन्द्र रायमाझीजीको एरेन्जमेन्टमा सूर्यको भजनहरू गरेँ, होइन त्यो गरेँ। त्यसरी गर्दै गर्दै गएपछि यो सङ्गीतको भवसागरमा डुबेपछि फुत्किन मिल्दैन पनि, झनै त्यो जिन्दगीले भोगेको कुराहरूलाई सङ्गीतको माध्यमबाट आफ्नो स्वर दिएर उनी आउँदो रहेछ के।
चलचित्रका गीतहरू चाहिँ यहाँले त्यति गाउनु भएन?
मैले त्यो चलचित्रमा चाहिँ गाएको पनि छैन, म आफै पनि बाहिर भएँ। एउटा वारी पिपल छायामा पारिवारको मायामा भन्ने भूपाल राईको शब्द, उहाँको शब्दमा नरेन्द्र प्यासीको सङ्गीतमा मैले गाएको थिएँ। त्यो गीत चाहिँ एउटा सिरियलमा राख्ने भनेर मागिराखेको रहेछ, म आफै विदेश। यो देश र विदेशको जुन अप्स एन्ड डाउन छ नि, त्यसले गर्दाखेरि अन एन्ड अफले गर्दाखेरि चाहिँ अलिकति मेरो कन्टिन्युटी त्यसमा भएन।
चलचित्रका गीतहरू गाउनु भएन, तर भजन र आधुनिक गीतहरू यहाँका प्रशस्त छन्।
अब लेटेस्ट मैले गर्दै 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 जाँदाखेरि मैले नेवारी गीत पनि गाएको छु अन्जु पन्तसँग हिँ रेडियोमा, अनि पछि बिस्तारै बिस्तारै गर्दै जाँदाखेरि मलाई प्रकाश साइमीजीले धेरै नै मलाई उठाउनु भएको भएर प्रकाशजी तपाईँको शब्दमा म एउटा रेकर्ड गर्छु भने, तर त्यो झनै निखारी को निस्क्यो अरे, अरूले फिडब्याक दिन्छन् होइन। सुख त सपनै भयो हाँसे पनि नहाँसे पनि, दुःख त आफ्नै हो मासे पनि नमासे पनि भन्ने छ। मैले भिजुअल पनि गरेँ
है,
दुःख त आफ्नै हो मासे पनि नमासे पनि,
यसरी मैले दियो भने त म त मैले छोडेर गएँ भने पनि मान्छेहरूले त आउने पिँढीहरूले सुन्छन् नि त
बिल्कुल
भन्ने हिसाबले मैले आफ्नो इच्छा कटौती कति गर्छु अनावश्यकमा म खर्च गर्दिनँ तर यस्तो पर्यो यस्तो भयो भने चाहिँ मलाई लोभै लाग्दैन क्या पैसाको त्यसैले भिजुअल पनि गरेँ मैले
यहाँले पुस्तकहरू पनि लेख्नु भएको छ होइन पुस्तकहरू पनि यहाँका प्रकाशित छन् होइन लेख्न यहाँलाई बढी मन लाग्ने हो कि गाउन बढी मन लाग्ने हो
हरेक कुरामा इच्छा लाग्छ म त खेलाडी पनि हो नि
हजुर
म त धरानमा जिल्लामा सेकेन्ड अञ्चलमा चाहिँ अरू नै भए अञ्चलसम्म मैले खेलेँ होइन तर नेसनल चाहिँ भएन हरेक कुरा खेल्नु मन लाग्छ युनिभर्सिटीमा म त्यहाँ पनि सेकेन्ड भएँ ब्याडमिन्टनमा टेबल टेनिसमा त फर्स्टै भएँ भएँ म जुनै खेल पनि खेल्नु मन लाग्ने अचम्म सिलाइ बुनाइहरू पनि त्यत्तिकै गरेर स्वेटर पनि आफैले बुनेको कस्तो भावनात्मक के बढी
हजुर हजुर
सेन्टिमेन्टल क्या
अनि सिक्न जान्न गर्न मन लाग्ने
अब मेरो माहरू के भन्नुहुन्थ्यो भने छोरी भएपछि सबै कुरा जान्नुपर्छ पात घाँस्न जान्नुपर्छ बत्ती काट्न जान्नुपर्छ तिमीहरू पढेर मात्रै हुँदैन भोलि आमाले नसिकाएको जस्तो हुन्छ एक दिन अर्का घरमा जान्छौ त्यस्तो खालको संस्कार के अनि पातहरू गाँस्ने सबै आउँछ हामीलाई के गर्छौँ आफूलाई चाहिएको बेलामा सबै गर्छौँ
त्यति भएपछि अहिले आफूलाई दुःख भएन नि त कुनै कुरा गर्नु पर्यो भने नि अरूसँग निर्भर हुनु परेन आफैलाई आउँछ
होइन
सिकेर नराम्रो त होइन रहेछ हाम्रा पुराना कुराहरू नराम्रा त होइन रहेछ हाम्रा आमाहरूका शिक्षा त होइन
मैले भन्थे मा तपाईँले धेरै हामीलाई दुःख गर्न सिकाउनु भयो एक त बुवाको अभावमा आमाको दुःख देख्यौँ होइन तपाईँले धेरै दुःख गर्न सिकाउनु भयो हामीलाई अरूलाई खै कस्तो मस्ती गरेर हाई हुई गरेर हिँडिरहेछन् उनीहरूलाई पुगिरहेछ उनीहरूले जिन्दगी चलाइरहेछन् त भन्दाखेरि माले के भन्नुभयो भने हेर धानको भुस जहिले पनि अगाडि हुन्छ मान्छेको भुस जहिले पनि पछाडि हुन्छ जसले जानेको छैन भने ऊ जहिले पनि पछाडि हुन्छ उसले जान्दै जानेको छैन कसरी अगाडि बढ्छ तिमीहरू हरेक कुरामा अगाडि छौ हरेक कुरामा तिमीहरू राम्रो छ सबैले मान्छन् त्यसैले गर्दाखेरि दुःख नमान्नु त्यस्तो कुरालाई भन्नुभयो तर अब अहिलेको चाहिँ हामीले मिलाएर हिँड्नुपर्छ होइन धेरै कुराहरू छन्
यहाँको बुवासँगको त्यो सामिप्यता त नजिक त्यति धेरै हुनै पाएन नि
म चाहिँ यता पहाड पाँच थरमा जन्मेँ
हजुर
अनि मेरो बुवा चाहिँ उता मद्रासमा ट्रिटमेन्टको लागि जानुभएको रहेछ होइन ट्रिटमेन्ट जानुभएको रहेछ 4.5 महिना हुँदाखेरि छोरी जन्मियो भन्ने कुरा चाहिँ थाहा पाउनु भएछ होइन अनि उतै मद्रासमा बित्नु भएको मैले त देखेर के याद हुन्थ्यो र बुवाले नै मलाई देख्नु भएन
हजुर
ठिकै छ आफ्नो आफ्नो भाग भोग हो
महान आमा
आमा महान महान चित्र भनेर मैले किताबमा लेखेको छु जब माको मृत्यु भयो अनि उहाँपछि चाहिँ मैले झन किताब लेख्ने अटोट गरेँ क्या हिन्दू नारी भए र तिनवटा छोराछोरीको लागि उहाँले बलिदान दिनुभयो के त्यो पनि हाम्रो हिन्दू समाजमा त हामीले लेसन दिनुपर्छ नि त
फेरि त्यतिखेरको समयमा एकल महिलालाई हेर्ने दृष्टिकोण त पक्कै पनि सकारात्मक थियो
थाहा छ मलाई सबै कुरा थाहा छ सबै कुरा थाहा छ
हजुर गीतै गाउन पनि त त्यतिखेर त्यति सजिलो थियो र दिदी
कहाँ थियो त नि गीत गायो भने बिग्रिन्छ गाइने नर्तकी त्यस्तो भएकोले गर्दाखेरि मेरो माले त बुवा नभएको तिमीहरूलाई मैले यसरी कसरी गर्ने न नगाऊ न नाच आफूलाई सङ्गीतको
फेरि यहाँलाई त नाच्नु पनि पर्ने
तर कुनै कुरा नराम्रो होइन बहिनी भएकै कुरा कुनै पनि नराम्रो तर त्यो कुरालाई चाहिँ कसरी युटिलाइज गर्छ र आफ्नो सीमाभित्र बसेर गर्नुपर्छ धेरै धेरै त्यस्तो नराम्रो कुराहरू पनि भएको छ तर मलाई चाहिँ कस्तो लाग्थ्यो भने कसैले मलाई एडभान्टेज लिन पनि सक्दैन थियो किनभने म एकदम सिरियस टाइपको होइन म त्यस्तो जिस्किने सिस्किने जान्दैन पनि थिएँ है जसले गर्दा आज म सफलै मान्छु आफूलाई
आफू भलो त जगत भलो
म कृष्णमान डङ्गोल बुवाले भन्नुभएको छ कति राम्रो परिवार मैले पहिलोचोटि देखेँ यस्तो लेडी गायिका र श्रीमान पनि यति भला आदमी यति ऊ छोराछोरी पनि मैले यो परिवार मैले देखेँ सबैको यस्तो छैन भन्नुभएको छ कृष्णमान डङ्गोल बुवाले आफू त आध्यात्मिक पनि फलो गरेको मान्छे हो
भनौँ न भगवान् प्रतिको भरोसा छ
भरोसा छ आस्था विश्वास छ
हजुर होइन यसरी नै जिन्दगीका चरणहरू कटिरहेका छन् पार गरिरहनु भएको छ अहिले सुखद परिवार छ होइन
अहिले ठिक छ, आफूले चाहेको कुरा सुख भनेको के रहेछ भने आफूले चाहेको कुरा आफूले गर्न सक्यो आफ्नो इच्छा अनुसार, स्ट्रगल त गर्नु परिहाल्छ नि, दौडा दौड पैसा खर्च गर, तर त्यो नै मेरो लागि सुख छ अहिले मलाई, मलाई आत्मसन्तुष्टि छ।
थुप्रै पुरस्कारहरू पनि पाउनु भएको छ है हजुरले, धेरै पुरस्कारहरू पनि पाइसक्नु भएको छ, देश विदेश पनि गरिसक्नु भएको छ, गर्न बाँकी त अब खासै के होला र है, यति धेरै काममा सक्रिय हुनुहुन्छ, यति धेरै कामहरू गरिसक्नु भएको छ, त्यो सबै सक्रियताका लागि एउटा पारिवारिक माहौल, पारिवारिक सपोर्ट चाहिँ कतिको आवश्यकता रहेछ, के महसुस गर्नुभयो जिन्दगीलाई फर्केर हेर्दा?
अब यो किताबमा लेखेको छु मैले,
हगि
म विदेशबाट फर्केर आएँ 2047 सालमा नारायण गोपाल दाई बित्नु भएको बेलामा म धरान थिएँ। धरानमा धरान सांस्कृतिक संस्थानले मलाई 13 दिनको पुण्यतिथिमा बोलाउनु आयो। त्यतिखेर मेरो नन्दको बिहा थियो के, हाम्रो नेवारको फेरि कस्तो हुन्छ बिहा है, रोटी पोल्ने के कामहरू थुप्रै थियो, मलाई बोलाउनु आयो 4-5 जना, यसरी गाउनु पर्यो। ओहो, नारायण गोपाल दाईलाई अरू के गरेर हामीले श्रद्धाञ्जलि दिने, मलाई तर अलिक हिचकिच भयो। नन्दको बिहा छ भोलि, मेरो ससुरा बुवा अनन्त बहादुर श्रेष्ठ चाहिँ विद्याधनम सर्वधनम प्रधानम भन्ने टाइपको मान्छे, ससुरा उहाँ चाहिँ हेडमास्टर पनि हुनुभएको रहेछ कता कता, ऊ बालिका स्कुल खोल्दाखेरि नारीलाई पढाउनु पर्छ भनेर पचामल डोर टु डोर बोक्दै हिँडेको मान्छे हुनुहुँदो रहेछ। उहाँले मलाई के भन्नु भने, तिमी जाऊ, त्यत्रो मान गरेर बोलाउनु आउनु भएको छ नारायण गोपालको श्रद्धाञ्जलीमा, घरको काम अरूले गर्दै गर्छ, त्यति भन्नुभएपछि मलाई सहज भयो।
त्यहाँभन्दा ठुलो पारिवारिक सपोर्ट
के भयो? अनि त्यसपछि त मेरो श्रीमानले, छोरा छोरीले, श्रीमान पनि सङ्गीत अनुरागी हुनुहुन्छ, प्रकाश साइमीजीले लेख्नु भएको छ, सङ्गीत अनुरागी कलाकारलाई चाहिँ यस्तो श्रीमान सबैले पाउन् र प्रतिभा मरेर नजाओस्। गोपालन सरले भन्नुभएको छ, मथुरा तिमीहरू एक दिन बिहा गर्नुपर्छ, तर तिमीहरूले चाहिँ यस्तो मान्छेलाई सँग बिहा गर्नु कि साहित्य सङ्गीतलाई बुझेर अनि तिमीहरूलाई सपोर्ट गर्ने मान्छेलाई बिहासँग मात्रै बिहा गर्नु, किनभने धेरै मेरो स्टुडेन्टहरू सितारवादीका थियो अरे, बिहापछि कुलीन घरानमा बिहा भयो, ससुराले त्यो के झ्याङ्राङ र झुङरुङ हो त्यसलाई जलाएर फ्याँकिदिए भनेपछि श्रीमान बोल्न नसक्ने, उसको प्रतिभा त्यत्तिकै मरेर गयो। यो गोपालन सरले नै भन्नुभएको कुरा हो, त्यो पनि मलाई प्रेरणा हुन्छ, अनि म त छोड्नु त कहिले पनि सकेन। त्यही अनुसार मलाई पारिवारिक माहौल र सपोर्ट चाहिँ पाएँ, यो मेरो अहोभाग्य हो।
एउटा नारीलाई परिवारको महत्त्व कति रहेछ भनेर त्यहाँ पनि झल्किन्छ, राम्रो परिवार भयो भने उसको भविष्य उज्जवल हुन्छ, त्यही परिवार चाहिँ होइन भनेर उसको प्रतिभा बुझ्ने भएन भनेदेखि त डुबेर पनि जान्छ।
तर यस्तो नि त बहिनी, त्यो चाहिँ कस्तो भने, हामीले पनि आफ्नो दायित्व गरेर हिँडेको हुन्छौँ नि त, घरको काम सकेर ककलाई के गर्नुपर्ने हो, होइन, बिहा व्रतवन इतिश्री गरेर अनि आफ्नो उसलाई समय दिएको हुन्छु,
त्यो मात्र होइन एउटा विश्वास पनि कमाएको,
विश्वास, एक्ज्याक्टली, म त आदर्शतालाई पछ्याउने मान्छे हो।
हजुर, एकचोटि झुट बोल्नु भयो भने त भोलिदेखि त्यो परिवारले पत्याउँदैन नि त,
होइन?
त्यसले गर्दा सबैभन्दा ठुलो कुरा त हजुरले त्यहाँ विश्वास परिवारलाई दिलाउन सक्नुभयो कि मथुराले बाहिर गएर पनि गलत काम गर्दैन, ऊ राम्रै काम गर्नका लागि गएको
भन्ने।
हजुर, त्यही भएर यहाँको जीवनलाई फर्केर हेर्नु परेन, सङ्गीतलाई ओझेलमा पार्नु परेन,
होइन, ओझेलमा पर्यो तर मेरो आफ्नो सबै गरेर अब म फेरि सक्रिय भएर हिँडिरहेको छु।
अहिले आएर फर्किरहनु भएको छ, उर्वर भइरहनु भएको छ, होइन, गीतहरू रेकर्डिङ भइरहेको छ।
अब यो स्वास्थ्यले साथ दिएसम्म, म आँखा बन्द नभएसम्म म यही साहित्य र सङ्गीतको क्षेत्रलाई जे छ म दिन प्रयास गर्छु।
बारी भी जाई अली अली ला जाई, पहिलो चोटी फुलारो पुनी तिमी नहीं होई नौरा,
समयमा त यहाँहरू राल्फा समूहमा पनि आबद्ध भएर काम गर्नुभयो है।
मलाई धरान हुँदाखेरि जेबी टोरे दाई, मन्जुल दाईहरू होइन आउनुहुन्थ्यो, गाउँ गाउँमा गीत गाउन लानुभयो, म पनि गएँ। गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ। अस्ति श्याम टमोट दाईसँग भेट भयो, उहाँको रहेछ त्यो शब्द, म यति खुसी भएँ क्या। दाई हजुर त जिउँदो इतिहास, मैले त यो गीत कति ठाउँमा गाएको छु भन्दै यहीँ पनि पछि रायन दाईहरूसँग आयौँ। सुसन मास्केको नाम लिन्छु, ऊ र म चाहिँ हामीले यसरी गाएको हो, किनभने हामीलाई गरिब दुखीहरूको धेरै माया लाग्छ कि, धेरै माया गर्ने मन भएकोले गर्दाखेरि गयौँ गायौँ। तर पछि आएर चाहिँ रेडियो नै रहेछ एउटा फेरि माध्यम होइन, त्यसपछि चाहिँ म अनि रेडियोमा प्रवेश गरेको, किनभने रेडियोमा आएर गीत गायो भने राजादेखि रङसम्म मेरो गीत पुग्छ, मेरो गीतको शब्दहरू सन्देश पुग्छ भन्ने हिसाबले अनि म रेडियोमा छिरे।
हजुर, किन सोध्न मन लागेको कुरा अहिले मैले झट्ट सम्झेँ होइन, हामी भनौँ न गफ गफकै सिनेरियोमा कुराकानी गरिरहेछौँ। यहाँले गीतहरू गाउँदाखेरि चाहिँ गीतहरूको शब्द सङ्गीतहरू एकचोटि सुनेर छानेर मात्रै गाउनुहुन्छ कि ठिकै छ आज यो गीत गरौँ न भनेर कसैले भन्यो भने गर्नुहुन्छ कि गीतलाई प्राथमिकीकरण चाहिँ कसरी गर्नुहुन्छ?
मलाई अलिक सन्देशमूलक चाहिँ चाहिन्छ, सन्देशमूलक चाहिन्छ,
कथात्मक पाराको।
म प्रेम गर्छु, तिमी पनि मलाई प्रेम गर, यस्तो भयो भने केबाट हुन्छ? प्रेम भन्ने कुरा त भइहाल्छ नि आपस, होइन?
हजुर,
त्यसबाट चाहिँ के निचोड निस्किन्छ होइन, त्यस्तोमा चाहिँ म ध्यान दिन्छु, जुन पाएँ त्यही त गाउँदिन।
प्रेम भनेको त दुर्ग सत्य कुरा हो नि, जस्तै कोही राम्रो विचार भएको मान्छेसँग छ भने ओहो कस्तो राम्रो भनेर हामी प्रेम गर्छौँ होइन, त्यो त छँदैछ नि होइन, सबै हरेक कुरालाई प्रेमको नजरले हेर्न सकिन्छ। तर अब अलिकति साहित्यिक पाराको, सन्देशमूलक पाराको गीतहरूलाई चाहिँ बढी प्राथमिकता दिनुहुन्छ यहाँले होइन। अनि गीत राम्रो बनाउनका लागि हुनुपर्ने तत्त्व पनि यिनै चिजहरू हुन्।
अब मेन त शब्दहरू राम्रो, शब्दहरू राम्रो भएपछि सङ्गीत पनि त्यही अनुसार निस्किन्छ होइन। अब सङ्गीत निकाल्नेहरूले चाहिँ डिफ्रेन्ट वेबाट पनि निकाल्छन् होइन, तर त्यसलाई चाहिँ फिल गरेर, त्यो शब्द शब्दलाई केलाएर फिल गरेर अनि आफू डुबेर चाहिँ गायक गायिकाहरूले गाइदिनु पर्दो रहेछ। सङ्गीत मात्रै राम्रो निस्केर पनि नहुने रहेछ, त्यसलाई कतिको फिलिङ दिन सकिन्छ। अहिले मलाई अनुभूति हुन्छ के, मैले साई सेन्टरमा गाएँ भने मलाई त कस्तो रुनु मन लाग्यो, यो त हजुरले गाउँदा भजन गाउँदाखेरि कस्तो डुबेर गाउनु भएको भन्छन्, त्यो शब्द शब्दले मलाई छुन्छ के, छुन्छ।
हुन त पारिवारिक जीवनकै कुराकानी नै भइरहेका छन्, तर पनि अब पारिवारिक जीवनको कुरा गर्नुपर्दा अहिले चाहिँ यहाँको अब भनौँ न,
मेरो छोरा बुहारी दुईवटा नाति अस्ट्रेलियामा छन्, राम्रो छ, जब राम्रो छ होइन, तर पनि अब देशको राजनीति स्थिति परिवर्तन भएको छ, आऊ तिमीहरू भन्छु म। मेन चाहिँ यो देशमा सिस्टम राम्रो हुनु पर्यो, कानुन राम्रो हुनु पर्यो, राम्रोलाई पुरस्कार र नराम्रोलाई कडा दण्ड दिएको खण्डमा यो देश परिवर्तन हुन्छ। बालेन शाहको प्रधानमन्त्रीसिपमा हामी धेरै आशावादी छौँ, म त राजनीति शास्त्रमा पढेको पढाएको हो होइन, त्यसैले गर्दा मैले केटाकेटीहरूलाई भन्छु, तर एकचोटि बाहिर गइसकेपछि चाहिँ प्राय फर्किनलाई चाहिँ गाह्रो हुँदो रहेछ।
हजुर,
हर सबैको अहिलेको समय नै परिवर्तन भयो क्या बहिनी, अब हामीले सोचेको जस्तो हुँदैन,
सबै घरको कहानी
भइसक्यो भइसक्यो। छोरी ज्वाइँ युकेमा छन्, राम्रो काम गरिरहेछन्, राम्ररी बसेका छन्, म ह्याप्पी नै छु। अब कहिले अस्ट्रेलिया जान्छु, खुट्टाले साथ दिएछौँ, कहिले युके जान्छु र हामी खुसी नै छौँ। र मैले अहिले नेपालमा बसेर यस्तै ध्यान दिन सकेको छु।
हजुर, एकदमै राम्रो।
आफ्नो देशमा
यो जिज्ञासा चाहिँ मैले किन राखेको भने, यहाँको यो राम्रो प्रतिभा होइन, जस्तो यहाँको बुवाले मिठो मुरली बजाउनुहुन्थ्यो रे भनेर भन्नुभयो, त्यो पारिवारिक साधनाको कारण नै हजुरलाई त्यो खालको साधना आएको पनि हुनसक्छ, अथवा पूर्वी पहाडको त्यो सुन्दर हराभराले पनि त्यो प्रेरित गरेको हुनसक्छ। त्यस्तै यहाँको त्यो साधनाको प्रभाव चाहिँ यहाँको सन्तानमा परेको छ कि छैन?
धेरै परेको छ, धेरै राम्रो गाउँछन् मेरो छोरा र छोरीले। नेपाल नेपाल आउँदाखेरि तिमीहरू रेकर्ड गर्ने हिसाबले आऊ है, रेकर्ड इज रेकर्ड। मेलोवा देवीको कहिलेको रेकर्ड अहिले बज्छ नि होइन। मेरो एउटा म छुटाउँदिनँ यो कुनै अन्तर्वार्तामा पनि, मेरो मामली हजुरबा स्वर्गीय अडिमर्दन मास्के जलजले उहाँले हामीलाई सन्ध्याकालीन भएपछि भजन गाउन आऊ, ए बुढाबुढी हो ल सन्ध्याकालीन भयो भजन गाउन आयो भने शिव मन्दिर उहाँले नै बनाउनु भएको, हार्मोनियम दुखी तबला मामाहरूसँग बसेर हामी भजन ताली पिटी पिटी गाउँथ्यौँ।
उतिखेर जलजला तेह्रथुममा
तेह्रथुम हो मामली हो मेरो, अनि हामी गएको बेलामा जहिले पनि भजन गाउने, त्यो भजनबाट मेरो सङ्गीतको बेस बनेको हो। त्यसपछि चाहिँ आधुनिक गीत, राष्ट्रिय गीत, लोकगीत यस्तै यस्तैहरू गाएर अनि अगाडि बढेको हो। र मेरो श्रीमान पनि एकदमै मिठो स्वर छ, दुःख त आफ्नै हो, मेल भोइसमा रेकर्ड गराउन भेनाजु भनेर कराइरहेको छन्, उहाँले आँट गर्नुहुन्छ होला मेबी, होइन उहाँ नै सङ्गीत बुझ्ने अनुरागी के
सङ्गीतको अनुरागी,
अनि त्यसपछि मलाई सल्लाह दिनुहुन्छ तिमीले यो शब्दमा यसरी उच्चारण गर न यो शब्द, तर अब सबैले गाईकै हुनुपर्छ भन्ने त छैन नि त होइन, अनि मेरो छोरा पनि यस्तो राम्रो गाइदिन्छ, छोरी त नेपालमा सानो परिमा फर्स्ट भएको, सुगारीका केसी बहिनीले दिजु मिस नेपाल हुनलाई सहयोग गरिदिनु होला भनेको, तर ऊ युके पढ्न गयो, उहाँ पनि उसले राम्रो काम गर्यो, नेपाली स्टुडेन्टको अध्यक्ष भएर नाटकहरू देखाएर सबै गीत सीत गाउने नाच्ने सबै गरिरहेछ, कोरियोग्राफर पो छ ऊ त,
कलाको प्रभाव परेछ,
बुहारी पनि गाउँछ, मेरो परिवार भजन गर्यो भने कोही अरूको चाहिँदैन, सबैले हाम्रो परिवारबाटै सम्पन्न हुन्छ, साई भजन लगायो भने, गृह भजन लगायो भने
सबैजना रमाइलो
छ।
हामी बिल्कुलै अन्तिममा छौँ दिदी, यहाँको परिवारका कुराहरू पनि हामीले गऱ्यौँ होइन, यो सङ्गीतमा लागेका मानिसहरूका कहिलेकाहीँ तलमाथि दुःख सुखका पलहरू आइरहन्छन् रे होइन, यहाँको जीवनमा कहिलेकाहीँ त्यस्तो खालको पल छ जुन पल चाहिँ यहाँलाई भुल्नै नसक्ने टाइपको त्यस्तो कुनै पल आएको छ, सम्झिनुहुन्छ आज?
म्युजिक इज अ डाइरेक्ट ट्रेनिङ अफ माइन्ड, मैले किताबमा पनि लेखेको छु, त्यो कस्तो हुँदो रहेछ भने मनराज भाइले कम्पोज गर्नुभयो होइन त्यो भजन, मेरो दिदीलाई डर नराम्रो रोग लागेर दिल्लीमा थियो, अपरेसन भइरहेको थियो, 15 घन्टाको अपरेसन, त्यो बेला यहाँ डेट पायो दिदी आउनुहोस् भन्नुभयो, मेरो स्वर त लाग्दै लाग्दैन, माथि हाई पिचमा जानै सक्दैन, यति दुखी भएर म फर्केँ घर, म आई कान्ट फर्गेट क्या त्यो त्यो, अनि यहाँ चाहिँ मेरो सर्टिफिकेट बन्दै थियो, अनि भाइले अनि ठिकै छ भाइ म पनि अब बुढी भइसकेँ, म गाउनु नसक्ने नै भएको रहेछु है, ठिकै छ, तर मैले मनमा चाहिँ के भने मलाई यो यो कुराले चाहिँ मलाई माइन्ड स्ट्राइक भएको छ, मैले त्यसरी नत्र त म त गाउनु त गाउनु सक्ने मान्छे हो, मैले यु युकेमा पनि प्रोग्राम देखाउँथेँ, हङकङमा पनि प्रोग्राम देखाउँथेँ होइन, पछि सर्टिफिकेट लिन आउँदाखेरि चाहिँ अनि भाइ एकचोटि गरौँ त, अलिकता त्यो सेलाइसकेको थियो क्या त्यो प्रब्लम, अनि भाइ एकचोटि प्र्याक्टिस गरौँ त भनेर नि हार्मोनियम लिएर गर्दाखेरि त फेरि राम्रै गाएँ, भनेपछि म्युजिक इज डाइरेक्ट ट्रेनिङ अफ माइन्ड रहेछ, अनि त्यसपछि चाहिँ अँ दिदी भयो त ल अब रेकर्ड गरौँ, चन्द्रकला दिदीको शब्द, मनराज भाइको त्यो सङ्गीत कम्पोजिसन, जलमा थलमा आकाश पातल कुन नगरीमा छौ भगवान, आशक दियो बालेर बस्छु अब त दर्शन देऊ भगवान, अब त दर्शन देऊ भगवान। जलमा थलमा जलमा थलमा जलमा थलमा आकाश पातल कुन नगरीमा छौ भगवान, आशक दियो बालेर बसे अब त दर्शन देऊ भगवान, अब त दर्शन देऊ भगवान, अब त दर्शन देऊ सुख पनि धेरै अनुभूति छ मलाई, सुखी खुसी भएको अनुभूति। अर्को कुरा चाहिँ म कलेजमा पढाउँथेँ, 2-3 पिरियड लिन्थेँ जाडोमा चिसोमा, अनि त्यो रगडिँदा रगडिँदा त मेरो ठेला उठेछ के घाँटीमा, अनि पुटपर्ती साईबाबाको जाने लु सेलेक्सन गर्ने हो अडिसन ल आउनुहोस् भन्यो, म त रेडियोको गायिका तर भक्तिभाव त छ ममा, तर मेरो नोटेसन लागेन, मैले गाउन पाइनँ, मेरो दिदीले चाहिँ गाउनु पाउनु भयो, अनि मैले के भने मनले गाउनु नपाए पनि मेरो दिदीले गाउनु पाउनुभयो, त्यहीँ गएर म ट्रिटमेन्ट पनि गर्छु भनेर म पुट्टपर्दी गएँ बुद्ध पूर्णिमामा।
हजुर हजुर
गएँ। ओ माई गड, म त यस्तो मतलब बाउको माया नपाएपछि म भगवान्तिर लागेँ। भगवान्लाई नै मैले आमा बुवा माता पिता सबै सम्झेको छु भने आज भगवान्कै ठाउँमा मैले यस्तो गर्ने, तर त्यो मेरो कन्डिसनले हो नि त। मैले 3 पिरियड 4 पिरियड लिनु पर्थ्यो, अब 45-45 मिनटको पिरियड हुन्थ्यो, त्यो गर्दा गर्दै त यहाँ ठेला उठेछ के।
हजुर
तर पछि गएर त्यहीँ गएर मलाई त्यहाँ हस्पिटलमा ऊ गरेँ, निको भयो, अनि थेरापीहरू गरेपछि फेरि म गाउन गएँ। त्यो क्षण मलाई अति अति पीडादायी भएको छ।
हजुर हजुर कहिले काहीँ का यस्ता नमेटिने पलहरू पनि
हुन्छ होइन, म रोएको छु, धेरै रोएको छु।
तर पनि अब अहिले कति राम्रा राम्रा गीतहरू गाइराख्नु भएको छ त होइन, ती कुराहरू त सबै ओझेलमा परिहाले नि होइन। हजुर अब हामी अब अन्तिम भन्दा भन्दै पनि निष्कर्ष अब चाहिँ पक्कै पनि अन्तिममा आइसकेका छौँ होइन दिदी, यतिका समय यो साहित्य सङ्गीतमा उर्वर हुनुभयो, किताब पनि लेख्नु भएको छ होइन, अहिले आत्मकथा पनि निकालिसक्नुभयो, बजारमा आएको छ, सबैले रुचाउनु भएको छ, गीतहरू पनि गाउनु भएको छ, पछिल्लो टाइममा यो भनौँ न प्रकाश आयमीले लेखेको गीत सबैले रुचाउनु भएको छ
होइन,
यसो जिन्दगीलाई फर्केर हेर्दा मैले के उपलब्धि हासिल गरेँ होला जस्तो लाग्छ यहाँलाई?
अब एकाडेमिकतिरबाट पनि मैले गरेको हो होइन, त्यो आफ्नै एउटा इज्जत पनि छ होइन, तर मैले जति सङ्गीतमा मैले देन दिएँ, भजनहरूमा जसले सुन्छन्, आधुनिक गीत सुन्छन्, राष्ट्रिय गीत सुन्छन्, म देशप्रेमी हो मान्छे होइन, मलाई देशको साह्रै माया लाग्छ, तर मैले जहाँ जान्छु नि मैले गाइदियो भने सबैबाट माया पाउँछु, त्यो नै मेरो सम्पत्ति हो। म अस्ट्रेलिया गएँ, यो किताब पनि बोकेर गएको थिएँ, साहित्य त्यो सम्मेलन पुरस्कार सम्मानित गर्ने, अनि म किताब बोकेर गएँ, अनि त्यो अस्ट्रेलिया जस्तो ठाउँमा भर्खर गइरहेछु, अनि स्क्रिनमा मेरो यति ठुलो फोटो राखेर मेरो विषयमा सबै बोलिदिनु भयो। त्यो गर्दाखेरि मलाई अरू केही चाहिँदैन क्या, म सबैबाट माया पाएँ। गुमाउनु त धेरै कुराहरू गुमाएँ होला, आफूले सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन होइन, तर जे गरेको छु मलाई भगवान्ले प्रसिद्धता नपाए पनि म सर्भाइभ चाहिँ आनन्दित भएर सर्भाइभ गर्न सक्छु।
हजुर जीवनको सबैभन्दा ठुलो खुसी नै
खुसी यही हो मेरो,
सबै माझ मथुरा प्रधान श्रेष्ठ भनेर बाँच्न पाउनु भएको छ, यहाँभन्दा ठुलो उपलब्धि के हुन सक्छ?
छुट्टै प्रकारले मलाई हेरेका रहेछन्। प्रकाश आइमीजीले लेख्नुभयो, गायिकामा प्रथम गायिका हो जसले आत्मा कथा लेखेको प्रथम भनेर यत्रो ठुलो प्रोग्राममा बोलिदिनु भयो, त्यस्तै हो मेरो खुसी।
यहाँलाई धेरैले एकदमै बौद्धिक गायिकाको
बौद्धिक गायिका भन्नुभएको छ, एकजना हाम्रो अहिले अमेरिकामा हुनुहुन्छ गोवर्धन पूजारी हुनुहुन्छ, अहिले अमेरिकामा हुनुहुन्छ, उहाँले बौद्धिक गायिका मथुरा प्रधान लेख्नुभएछ।
हजुर है कस्तो राम्रो, एकदमै खुसी लाग्यो दिदी। अब जाँदा जाँदै यहाँलाई एकदमै आफूले गाएका गीतहरू मध्ये पनि आफूलाई आहा भनेर लागेको गीत सायद त्यही प्रकाश आयमी सरले लेख्नुभएको गीत होला।
यसमा मेरो साह्रै मुड आएको छ क्या, मुड एकदमै, त्यो बेला तपाईँको त घाँटीमा सरस्वतीले नै बास गर्नुभयो क्या हो भन्ने भन्ने के।
हजुर हजुर एकदमै फिलिङ्समा गाउनु,
फिलिङ्समा गाएँ गाएँ। अर्को मलाई यो अनिदो मेरो आँखालाई सोध तिम्रो यादमा कति रात छटपटाएँ भन्ने चाहिँ नवीन श्रेष्ठको शब्द, अनिल साईको सङ्गीत, यो पनि मैले भिजुअल गरेँ। अनिदो मेरो आँखालाई सोध तिम्रो यादमा कति रात छटपटाएँ, रुजेको मेरो परेलीलाई सोध तिम्रो लागि कति आँसु बगाएँ, अनिदो मेरो अनिदो मेरो छटपटाएँ, रुझेको मेरो
यहाँको जिन्दगीका कथाभित्र छिरेर हामीले आज कुराकानी गऱ्यौँ. हामीलाई समय दिनुभयो, रेडियो नेपालमा आइदिनुभयो, आफ्ना जीवनका कथाहरू सुनाइदिनु भयो, सबैमा सेयर गरिदिनु भयो. हामी अनगिन्ती धन्यवाद भन्छौँ यहाँलाई.
हस्, थ्याङ्क यू सो मच बहिनी. म एकदमै आभारी छु र मैले अलिकता यो सङ्गीत साधना जति पनि श्रोताहरूले सुनिराख्नु भएको छ होइन, यो कार्यक्रम रेडियो नेपालबाट प्रसारण हुने उहाँहरू सम्पूर्ण श्रोताहरू, साहित्य सङ्गीत प्रेमीहरू सम्पूर्णमा मेरो सप्रेम नमस्कार छ. जय गीत जय सङ्गीत भन्छु.
अहिले सुन्नुभयो प्रतिष्ठित गायिका मथुरा प्रधान श्रेष्ठका जीवनका कुरा. यो कार्यक्रमलाई हामीले दुई भागमा बाँडेका थियौँ. कार्यक्रमको पहिलो भाग गत हप्ताको कार्यक्रमभित्र प्रस्तुत गर्यौँ भने कार्यक्रमको दोस्रो भाग आजको कार्यक्रममा यहाँहरूले सुन्नुभयो. यहाँहरूलाई सङ्गीत साधना कार्यक्रम कस्तो लागिरहेको छ हामीलाई इमेल पठाउन नभुल्नुहोला. हौस् त, आजलाई सङ्गीत साधना कार्यक्रम यति नै. कार्यक्रम सुनिदिनु भएकोमा यहाँहरूप्रति आभारी छौँ. अर्को हप्ता अर्कै कलाकारका सङ्गीत साधनाका कुरा लिएर आउने बाचा गर्दै प्रविधि संयोजनमा रहनुहुने सुलोचना वज्राचार्यसँगै दुर्गा अधिकारी बिदा भए. नमस्कार, यहाँहरूका हरेक पहल शुभ रहन्. जति